العالمين والصلاة والسلام على رسوله وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا.
اللهم صل على محمد وآل محمد.
ہمارا آج کا موضوع حقوق اولاد ہے اور بہت ہی اہمیت کا حامل ہے. آف کورس لیکچرز میں ہم صرف ہیڈنگ ہی آپ کو دے سکتے ہیں, جیسے کل ہم نے کچھ ہیڈنگ دے دی, آج کچھ مزید ہیڈنگ دے دیں گے کہ یہ وہ پوائنٹس ہیں جس پہ کام ہونا ضروری ہے اور جس کے ذریعے ہم اپنی اولاد کو اپنی نسل کو بہتر بنا سکتے ہیں. جہاں تک قرآن مجید کا سوال ہے تو قرآن مجید نے اولاد کو مختلف طریقے سے پیش کیا ہے, اور اگر قرآن مجید کی آیت کو دیکھیں تو اللہ سبحانہ وتعالیٰ یہی فرماتا ہے, بسم اللہ الرحمن الرحیم, وَاعْلَمُوا أَنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ وَأَنَّ اللَّهَ عِنْدَهُ أَجْرٌ عَظِيمٌ. یہ سورہ انفال کی آیت ہے اور سورہ تغابن کی آیت ہے. اِنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ وَاللَّهُ عِنْدَهُ أَجْرٌ عَظِيمٌ. اگر ترجمہ دیکھیں تو اس طرح سے کہ بے شک جان لو کہ ایکو کو سٹاپ کر دیجئے پلیز, رضوان ایکو ختم کر دیجئے. اللہ تعالیٰ فرماتا ہے وَعْلَمُوا أَنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ, جان لو کہ تمہارے اموال, تمہارا مال اور تمہاری اولاد فتنہ ہے. وَأَنَّ اللَّهُ عِنْدَهُ أَجْرٌ عَظِيمٌ, اور بے شک اللہ کے نزدیک اجر عظیم ہے. یا اِنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ, تمہارا اموال اور تمہاری اولاد فتنہ ہے. وَاللَّهُ عِنْدَهُ أَجْرٌ عَظِيمٌ. فتنے کا لفظ ہمارے معاشرے میں ایک نیگیٹو امپریشن رکھتا ہے کہ وہ تو فتنہ گر ہے, وہ اس کی تو عادت ہی فتنہ کرنا ہے تقریباً. لیکن قرآن مجید کی اصطلاح میں فتنہ جس سے فتنہ بنتا ہے, اس سے مراد ہے ٹیسٹ کرنا یا چیک کرنا. علماء اس کی مثال اس طرح سے دیتے ہیں کہ جب سنہری کے پاس آپ سامان سونا لے کے جائیں تو وہ ایک پتھر پر اس کو ملتا ہے, ملنے کے بعد کچھ فلوئڈ ڈالتا ہے اور اس کے بعد بتاتا ہے کہ اس کے کیرٹس کتنے ہیں. اس کام کو فتنہ کہا گیا ہے. کانسیپٹ تھوڑا کلیئر ہو رہا ہے کہ فتنے سے مراد قرآن مجید کی اصطلاح میں ٹیسٹ کرنا اور چیک کرنا ہے. فتنے سے مراد کوئی نیگیٹو یا بری چیز نہیں. اللہ سبحانہ وتعالیٰ نہ مال کو برا کہتا ہے نہ اولاد کو برا کہتا ہے, نہ آگ کو برا کہتا ہے نہ چھری کو برا کہتا ہے, نہ بم کو برا کہتا ہے نہ ایٹم کو برا کہتا ہے. چیز کا استعمال اچھا ہوتا ہے, چیز کا استعمال برا ہوتا ہے. اگر جب ہم نے توحید کی گفتگو کی تھی وہ توجہ رہی ہو تو اس میں ہم نے یہی عرض کیا تھا کہ اللہ سبحانہ وتعالیٰ نے اس کائنات میں کوئی چیز بھی بری خلق نہیں کی ہے, لیکن جس چیز کو اچھے کام کے لیے خلق کیا گیا ہے اس کا لازمہ یہ کہ اس کا نیگیٹو یا اس کا کوئی منفی اثر بھی ہو, جس کو ہم برا اثر بھی کہتے ہیں. تو یہاں پر جو اللہ سبحانہ وتعالیٰ نے فرمایا وَعَلَمُ أَنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ, جان لو, ہوشیار دی اللہ تعالیٰ نے, ہوشیار ہو جاؤ کہ تمہارا مال اور تمہاری اولاد دنیا میں یہ دو چیزیں ایسی جو تمہارے لیے سب سے زیادہ امتحان کا باعث بنتی ہیں. اب اگر تم نے اس کے بارے میں احتیاط سے کام لیا تم کامیاب ہو گئے, اور اگر احتیاط سے کام نہ لیا تو آف کورس ریزلٹ ہمیں پتا ہے. اب قرآن مجید میں ہم دیکھتے ہیں دو طرح کی اولاد کو پروجیکٹ کیا گیا, اور یہ دونوں قرآن مجید کی آیتوں میں واضح طور پر. ایک اولاد کے بارے میں اس طرح سے اللہ تعالیٰ ارشاد فرماتا ہے سورہ احقاف, والذي قال لوالديه اف لكما اتعدانني ان اخرج وقد خلت القرون من قبلي وهما يستغيثان الله ويلك آمن إن وعد الله حق فيقول ما هذا إلا أساطير الأولين. سورة أحقاف آیت نمبر 17. والذي وہ بیٹا یا وہ اولاد قالا جو کہتا ہے لوالدہ ہے اپنے والدین سے ماں اور باپ سے اف لکما جاؤ جاؤ تم لوگ کس کام کے. الفاظ قرآن میں وہاں پڑھتا نا ولا تقل لهما اف کل کی بات آئے گی وہ تو لیکن سے سمجھانے کے لیے ولا تقل لهما اف یہ یہاں کیا کہہ رہا ہے اف لکما اف تم پہ ہو تم کس کام کے ہو. اتیدانی ان اخرجا تم مجھے وعدہ دیتے ہو ڈراتے ہو دھمکاتے ہو کہ میں اپنے ایمان اور عقیدے سے پلٹ جاؤں اور وقت خلت القرون من قبلی مجھ سے پہلے بھی لوگ اسی ایمان پہ رہے ہیں جبکہ وہما یہ والدین اس سے التجا کرتے ہیں پلیز پلیز یستغیثان اللہ اللہ کی خاطر تجھے واسطہ دیتے ہیں ویلک جس پہ ویلو آمین ایمان لیا اللہ پر. کتنے سخت الفاظ قرآن مجید ہیں. یعنی ان پیرنٹس کا کیا حال ہے کہ جس کا بیٹا اللہ پر ایمان لانے کے لیے تیار نہیں ہے اور اس کے بعد ویلک آمین اسے کہتے ہیں کچھ کر لے تجھے اللہ کا واسطہ جو بھی واسطے دے رہے کہ ایمان لیا ان وعد اللہ حق جان لے کہ اللہ کا وعدہ حق ہے. فیقولو وہ کہتا ہے ما ھذا الا اساطیر الاولین یہ پرانے لوگوں کی کہانیوں کے علاوہ کچھ بھی نہیں. قرآن مجید پہ اعتراضات میں سے ایک اعتراض ہی ہے نا اسلام پر اعتراضات میں سے ما ھذا الا اساطیر الاولین یہ پرانے لوگ بھی یہی کہا کرتے تھے اللہ ہے اور آخرت ہے اور قیامت ہے اور مردے کو زندہ کیا جائے گا کہاں ہے سب کچھ کچھ بھی ابھی تک تو نہیں. اور اسی لیے وہ اعتراض بھی ہوتا ہے کہ وہ ہڈی کو چور چور کر دیتا ہے اڑا دیتا ہے کہتا ہے کون ہے میں یحیی العظام وہیا رمیم کون یہ ہڈیوں کو زندہ کرے گا جبکہ یہ بالکل پاؤڈر ہو چکی ہیں. قل یحییھا الذی انشأھا اول مرہ وہ کہہ دو کہ اس کو وہ خلق کرنے والا ہے کہ جس نے اس کو پہلے بھی خلق کیا تھا. تو یہاں پر یہ لڑکا کہتا ہے یہ بیٹا کہتا ہے یہ اولاد کہتی ہے ما ھذا الا اساطیر الاولین یہ پرانے لوگوں کی کہانیوں کے علاوہ کچھ نہیں. اب دیکھیں ایک اولاد کا یہ حال ہے کہ ماں باپ کہہ رہے ہیں آمین اور وہ کہہ رہا ہے یہ سب جھوٹی باتیں ہیں. کیا یہ اولاد ایک دن میں اس طرح سے ہو گئی یا نہیں؟ اولاد تو آہستہ 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 ایک لیول پہ پہنچتی ہے نا. ایک دن میں کوئی بھی اس مرحلے پر نہیں پہنچتا. اس کے مقابلے میں ایک اولاد ہے ایک نبی کی دعا بھی ہے اور اولاد کی دعا بھی ہے رب اوزعنی ان اشکر نعمتک التی انعمت علی وعلی والدی وان اعمل صالحا ترضاه وادخلنی برحمتک فی عبادک الصالحین اور ایک جگہ ہے واصلح لی فی ذریتی انی تبت الیک وانی من المسلمین کہ دوسرے ٹائپ کی اولاد کو پکچرائز کر رہے کہ وہ دعا کرتے رب اوزعنی پالنے والے مجھے توفیق دے اس بات کی کہ جو نعمتیں تو نے مجھ پر اور وعلا والے دیا میرے والدین پر نازل فرمائی ہیں ان کا میں شکر ادا کروں. پہلے تو ایمان لے آئے اس لیے تو اللہ سے دعا کر رہے ہیں دوسرا اتنا ایمان لے کے آئے کہ اللہ سے دعا کرنے کے مرحلے پر ہیں. دیکھیں ایک 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 جملہ اس کے بعد تو نے دیا ہے تو اب تو ہی توفیق دے کہ میں ان نعمتوں کا جو مجھ پر اور میرے والدین پر سے ان کا حق بنتا ہے نازل کی ان کا شکر ادا کروں اور کوئی ایسا نیک عمل بجا لاؤں جس کو تو پسند فرما. یعنی انسان ایک ایسا نیک عمل بجا لانا چاہتا ہے کہ جس کو اللہ سبحانہ وتعالی پسند کر لے اور وادخلنی برحمتک فی عبادک الصالحین تو مجھے اپنے صالح بندے میں داخل کر دے. یا دوسری جگہ پہ آخر کا جملہ ایسا ہے واصلح لی فی ذریتی میری ذریت کی اصلاح کر دے انی تبت الیک وانی من المسلمین میں توبہ کرتا ہوں اور میں تسلیم ہونے کے لیے تیار ہوں. اب چوائس ہمارے پاس ہے چاہیں تو اس طرح کی اولاد تربیت کریں ویلکا افل لکما جو بھی کہنا چاہیں آپ کہہ سکتے ہیں جو آیت میں آئے کہ تم پہ ویل ہو ماں باپ کہتے ہیں یا وہ ماں باپ سے کہتا ہے افل لکما یعنی بالکل کنیکشن ختم ہو گیا. سارا کا سارا اثر بچپن سے ماں باپ اولاد پر ڈالتے ہیں اور اسی کا اثر بعد میں نظر آتا ہے. میں نے دو تین مرتبہ مثال دی ہے کہ اگر آپ سیب کا درخت لگائیں گے تو اس میں انگور نہیں لگ سکتے. لگ سکتے ہیں لگتے ہو تو بتا دیجئے گا میں بھی ذرا ٹرائی کر کے دیکھ لوں. اور اسی طرح سے اگر آپ کیلے لگائیں گے تو اس میں تربوز لٹک ہی نہیں سکتا ہے نا. جو بیج آپ نے ڈالا ہے وہی آپ کو ملنے والا ہے اور کچھ بھی نہیں ملنے والا ہے. तो हम बीज क्या डाले हैं? अभी वहां बीच से जगह है प्लीज, थैंक यू। एक दुरूद पढ़ने मोहम्मद बनवा लें। हम बीज कैसा डालते हैं? जैसा बीज डालेंगे कतन वैसी ही चीज निकलने वाली है, बशर्ते के उसमें कीड़ा न लगने दें। हजरत नूह अलैहिस्सलाम को आप नहीं कह सकते उन्होंने सही बीज नहीं डाला था, आया जहन में। हजरत नूह फरमा रहे हैं बेटे आ जाओ, अब कोई चीज भी इस किश्ती के अलावा अल्लाह की पनाह में नहीं है, सब डूब जाएंगी। उसने कहा जाओ जाओ मैं पहाड़ों पे चढ़ जाऊंगा। तो क्या नाऊज़ु बिल्लाह मिन ज़ालिक, हजरत नूह अलैहिस्सलाम ने बीज सही नहीं डाला था? नहीं, बीज डाला था, लेकिन उसके बाद जो इंसेक्टिसाइड डालने थे, जो आगे चल के उस पर कीड़े लगने थे, उन कीड़ों से बचाना भी जरूरी था। अब कैसे नहीं बचे, क्या हुआ, कितनी एज हजरत नूह अलैहिस्सलाम की थी जिसमें ये सब कुछ हो गया, इसकी डिस्कशन हमारे पास नहीं है। लेकिन ये खतरे की घंटी है ना। हम हजरत नूह अलैहिस्सलाम पर तोहमत लगा सकते हैं कि उन्होंने केयरलेसनेस दिखाई, ना हम हजरत नूह अलैहिस्सलाम की वाइफ पर तोहमत लगा सकते हैं कि नऊज़ु बिल्लाह उन्होंने केयरलेसनेस दिखाई। लेकिन ये बात अपनी जगह पर कुरान मजीद में। बाद मतलब हम बस बातें कहते हैं, लोग कहते हैं ये आप कहाँ से लेके आए, कुरान मजीद में। अभी भी इंशाल्लाह एक दो चीजें आएंगी तो आप कहेंगे ये तो कुछ और कह रहे हैं और दीन में हम कुछ और कहते हैं। बहरहाल जो चीज हमें समझ आई वो हम पेश करते हैं। दूसरे उलमा से पूछ लीजिएगा कि हदीस इन किताबों में रेफरेंस के साथ है या नहीं है, और उससे खुद ब खुद हमें कॉन्सेप्ट क्लियर हो जाएगा। और यही वो चीजें हैं जिसके जरिए हम अपनी दुनिया और आखिरत को। तो दो तरह की औलाद, एक औलाद वो है कि जो दुआ करती है कि पालने वाले में इस पर और वालिदैन पर नेमत नाज़िल की उसका शुक्र अदा करूं, और एक वो है जो कहती है उफ़्फ़ लकुमा, तुम क्या हमें झूठे वादे देते हो, पहले भी ऐसे वादे आते। करना क्या है? करना ये है कि ऐसी औलाद की तरबियत करनी है कि उसका हक अदा हो सके। औलाद का हक क्या है? औलाद का सबसे पहला हक ये है, ठीक है, ये पॉइंट्स आमतौर पर इस तरह की कंबाइंड गैदरिंग्स में नहीं कही जाती, लेकिन फिर हम कहां गए। सबसे पहला हक ये है कि मर्द अपनी आइंदा नस्ल के लिए ऐसी बीवी ढूंढे, ऐसी खातून ढूंढे जो अफीफ हो, और खातून भी ऐसे मर्द के साथ जिंदगी गुजारने के लिए तैयार हो जो अफीफ हो, ताकि सिस्टम अच्छी तरह से आगे बढ़ जाए। उस पर गुफ्तगू ज्यादा नहीं करनी है। उसके बाद सबसे पहला मरहला यह है, जैसे मैंने परसों भी अर्ज किया था नमाज के सिलसिले में, कि हर वक्त वुजू से रहें। हत्ता हुक्म है कि जब वो खास अमल करने जाएं तब वुजू से जाएं, और जब काम को शुरू करें तो बिस्मिल्लाहिर्रहमानिर्रहीम कहें, और वहां अल्लाह से दुआ करें कि पालने वाले मुझे हलाल औलाद अता फरमा। आप देखें अल्लाह सुब्हान व तआला शैतान से कहता है, क्या कहता है, واستفزز من استطعت منهم بصوتك واجلم عليهم بخيلك ورجلك وشاركهم في الاموال والاولاد وعدهم وما يعدهم الشيطان الا غرورا। सूरह बनी इसराइल में आयत नंबर 64, واستفزز من استطعت منهم بصوتك, जिन जिन को तू कंट्रोल कर सकता है अपनी आवाज से तू कंट्रोल कर ले। ये जो गानों की आवाजें क्या है, शैतान का कंट्रोल है। इंसान इतना मस्त हो जाता है जो हराम गाने हैं, इंसान इतना मस्त हो जाता है कि अल्लाह से गाफिल हो जाता है, और उसी में इतना लगा रहता है कि अल्लाह की याद से गाफिल हो जाता है। एक बात मैं कह रहा हूं आपको पसंद नहीं आएगी, लेकिन कहना फर्ज है, कोई भी ट्यून अगर आप सुनते रहेंगे तो बाद में भी वो ट्यून आपके दिमाग में चलते हैं। इनको देखा भी आपने, एको क्या है, वही चीज बार बार रिपीट हो रही, किसी तरह की भी ट्यून हो, ये चीज बार बार दिमाग में घूमती रहेगी और इंसान को अल्लाह ताला के जिक्र से गाफिल कर सकती है। इसलिए अगर कोई हलाल चीज भी सुने, जैसे खाना है, हलाल खाना है, पाक है, अब इतना ना खाएं कि फिर आपके कंट्रोल में ना रहे चीज, इसी तरह से हलाल चीज भी सुनने की है तो इतना ना सुने कि फिर बाद में भी उसी की इको आपके जहन में आती रहे और आप जिक्र इलाही से गाफिल हो जाएं। वरना बहुत मतलब ऐसा होता है कि इंसान समझता है कि मैं बड़ा दीन का काम कर रहा हूं, लेकिन दीन का काम सिर्फ वही तो नहीं है ना, दीन के काम और भी तो हैं। तो और कामों को जब हम छोड़ देते हैं उसकी वजह से तो हमें नुकसान हो जाता है। तो यहां पर अल्लाह ताला फरमाता है वस्तफ़ मन इस्तता तमिन हूं बिस्सौते का, बहुत ज्यादा ताकीद आई है کہ وضو کر کے اس کام کو شروع کریں. وہ اجلب علیہم بخیل کا, اور جلب کرو, کھینچو, اٹریکٹ کرو, اے شیطان تمہیں آزادی دی گئی ان کو اپنے خیل کے ذریعے, اپنے لشکر کے ذریعے. وہ رجلے کا, اپنے پیروں کے ذریعے. خیل بعض مرتبہ گدھے گھوڑوں کو بھی کہا گیا ہے اور لشکر کے نام کو بھی دیا گیا. وہ رجلے کا, اپنے پیروں کے ذریعے ان کو کھینچو اپنی طرف, جس طرح سے تم لوگوں کو اپنی طرف کھینچ سکتے ہو. وہ شارک ہوں فل اموال وال اولاد, اور ان کے مال میں بھی شریک ہو جاؤ اور ان کی اولاد میں بھی شریک ہو جاؤ. معصوم سے پوچھا گیا کہ مال میں شریک ہونا تو چلو حرام کا کھانا نجس کھانا, یہ اولاد میں شریک کیسے؟ تو فرمایا کہ جب انسان بغیر وضو کے آگے بڑھتا ہے دونوں طرف تو شریک ہو جاتا ہے شیطان, اور شیطان کو اجازت مل جاتی ہے کہ اس عمل میں اس شخص کے ساتھ شامل ہو جائے اور اس کا اثر بہت دور تک رہتا ہے. اس لیے ضروری ہے کہ وضو کے ساتھ جایا جائے. وعید ہوں, اور ان کو وعدہ دو, جھوٹے وعدے دو, اور شیطان جو وعدے دیتا ہے وہ صرف دھوکے والے وعدے ہوتے ہیں. تو پہلی چیز یہ طہارت کے ساتھ جایا جائے اور وضو کو بہت زیادہ اہمیت دی جائے. دوسری چیز یہ ہے کہ حمل کے زمانے میں نمبر ایک کھانے پینے پہ کنٹرول, ویسے بھی کھانے پینے پہ کنٹرول کرتے ہیں, میں میڈیکل لحاظ سے تو یہاں بتانے کے لیے نہیں بیٹھا ہوں, لیکن کم از کم دینی لحاظ سے بتانے بیٹھا ہوں. اگر کسی چیز میں شک بھی ہے کہ نجس ہے چھوڑ دیجیے. کیوں؟ پہلے ایسی شک والی چیز اگر کھانا جائز بھی تھی تو اب آپ کے لیے مشکل نہیں ہے, آپ تو ہو گئے الحمدللہ جو تھا, لیکن اب اولاد پر اس کا اثر آنا ضروری ہے. نجس چیز کا اثر قطعاً اولاد پر, جو حاملہ خواتین ہیں ان کے لیے ضروری ہے کہ وہ, یہ بچے کا حق بنتا ہے. اگر یہ بچے کا حق اگر ہم ادا نہ کریں, ظاہراً علماء میں سے کسی کی زندگی کا واقعہ لکھا ہے کہ ایک عالم دین اپنی بیوی کے پاس گھر پہ دوڑتا دوڑتا آیا اور کہا کہ میں نے اپنے بچے کی تربیت میں اور جو میری ذمہ داریاں تھیں میں نے کوئی کمی نہیں کر رکھی اور میں نے اس کا حق ادا کیا ہے, لیکن آج اس نے جو عمل کیا اس سے پتہ چلتا ہے کہ اس کی پیدائش میں, پیدائش سے پہلے یا پیدائش کے دوران کوئی نہ کوئی ایسی غلطی ہو گئی ہے اور جس کا اثر ظاہر ہوا. کہا کیا ہوا؟ کہا ایک مشکیزہ لے کے آدمی جا رہا تھا, اس نے اس کے مشکیزے کو چھیک کر دیا اور اس کا پانی نکل آیا. دیکھیں توجہ کرنے والے چھوٹے سے عمل پہ بھی توجہ کرتے ہیں, توجہ نہ کرنے والے بڑے بڑے کاموں پہ توجہ نہیں کرتے. بیوی نے کہا, سوچا سوچا کہاں کام میرا تھا اثر نظر آ گیا. تو کیا ہوا؟ کہا پڑوسیوں کے درخت کے انار گھر میں کی طرف لٹک رہے تھے اور جو خواہش ہوئی کہ میں انار تھوڑا سا پی لوں, توڑنے کی تو اجازت نہیں تھی, تو میں نے سوئی سے اس میں سوراخ کیا اور تھوڑا تھوڑا اس کو چوسنا شروع کر دیا. حمل کے زمانے میں ماں کی ایک چھوٹی سی غلطی بچے کو کہاں لے. پہلے دن سے, کون سا پہلا دن؟ فرسٹ ڈے, جب حمل ٹھہرا ہے تب سے بچے کے اثرات. کیوں جناب زہرا کی ولادت سے پہلے, کیا جناب خدیجہ کا جب ذکر آئے گا انشاءاللہ عرض کروں گا کہ 40 دن پہلے جنت سے میوہ آتا ہے اور جناب خدیجہ اس میوے سے استفادہ کرتی ہیں اور اس کے بعد جناب زہرا کی ولادت ہوتی ہے. کیوں؟ اس لیے کہ اثر ہے اس چیز کا. اب ایک ایسی خاتون آنے والی ہے جس کے بطن سے 11 امام آنے والے ہیں, اس کی پرورش اور پیدائش کیسی ہونی چاہیے. تو یہاں پر سب سے پہلا اور سب سے سینسیٹیو مرحلہ یہی ہے جس کو میں زیادہ ذکر نہیں کر سکتا, اس کے لیے کبھی اگر اللہ نے چاہا سیشن رکھ سکے تو ہم سیشن رکھیں گے. کہ سب سے پہلا مرحلہ یہ ہے کہ جن کی شادیاں ہونی ہیں وہ سیکھے تو, سمجھے تو کہ ان کو کرنا کیا ہے. گاڑی چلانے کے لیے ڈرائیونگ کی کلاسز میں جاتے ہیں اور کوکنگ کے لیے کوکنگ کی کلاسز جاتے ہیں. شادی سے پہلے شادی کی کلاسز نہیں ہونی چاہیے, ہونی چاہیے اور باقاعدہ ریگولر کلاسز ہونی چاہیے تاکہ پتہ چلے کہ آنے والی نسل کا حق کیا ہے, ذمہ داری کیا ہے, وظیفہ کیا ہے. نہیں کریں گے تو نتیجہ یہ ہوگا, انسان تو دنیا میں آ جائے گا لیکن کبھی وہ شیطان ہوگا, کبھی وہ بش ہوگا, کبھی وہ صدام ہوگا, کبھی وہ کچھ ہوگا. انسان تو دنیا میں آ جائے, ہمیں ایسا انسان لانا ہے اور ایسے انسان کی تربیت کرنی ہے کہ اگر دین کے جو بتائے ہوئے حقوق ہیں ہم اس کو ادا کر دیں تو جب ہم دنیا سے جائیں تو ہمیں سکون ہو کہ ہماری نسل دین پر آگے بڑھ رہی ہے. اگر یہ نہیں خواہش ہے تو پھر جو کرنا کریں. تو سب سے پہلا عمل جو ہے وہ یہ ہے کہ وضو کے ساتھ آگے بڑھیں اور حمل کے زمانے میں حلال اور پاک غذا کھائیں, حرام سے بالکل دوری. حتی شک بھی ہو, میں تو سجیسٹ کروں گا بہنوں سے کہ پریگنینسی کے دوران ہوٹل کھانا چھوڑ دیں. پتہ نہیں ہیلتھ کے لحاظ سے کیسا ہے یا کیسا نہیں ہے, لیکن روحانی لحاظ سے نہیں معلوم ہے اتنا مضبوط اتنا اچھا کھانا ہے یا نہیں. اسی کے ہوٹل میں جب ہم کھانا کھاتے ہیں حرام نہیں. کل کو یہ نہ کہیں مولانا کہتے ہیں ہوٹل میں کھانا حرام ہے, پھر مجھے کہیں دیکھیں بابی کی ڈونیٹ میں بیٹھا ہوں تو مولانا اوپر یہی ہوتا ہے. اگر ہم کوئی چیز سمجھاتے تو سب سے پہلے ہم پہ آتے مولانا آپ نے کیا کیا. واقعی بات بھی ہے, یا الذین آمنوا لما تقولون ما لا تفعلون, اے ایمان والوں ایسی بات کیوں کہتے جو تم خود عمل نہیں کرتے. یہ بات اپنی جگہ پر ہے, لیکن کم از کم سمجھا دینا ہمارا فرض کہ پریگنینسی کے دوران کم از کم کوشش کریں کہ باہر کے کھانوں سے پرہیز کریں. یقین کیجئے گا یہ ایک 9 مہینے کی پریکٹس آپ کی زندگی بدلے نہ بدلے آپ کی نسل کی زندگی ضرور بدلے گی, اور اس انسانیت پر یہ احسان ہوگا. اور یہ اس کا حق بنتا ہے کہ ماں باپ, جب بچہ حمل کے زمانے میں ماں کے پیٹ میں, اس وقت ماں باپ حلال غذا کھائیں, یہ بچے کے حق میں سے ہے. کیوں ایسی غذا نہیں کھاتے کہ جس سے بچے کو نقصان. اور اس کے بعد تمام وہ چیزیں جو حرام ہیں, چاہے میوزک ہے, چاہے خدا نہ خاصا ایسی فلمیں ہیں جس میں گندی چیزیں آتی ہیں وغیرہ وغیرہ, ان سب سے پرہیز کرے. اس لیے کہ بچے کے اوپر اثر ہوتا ہے ان تمام چیزوں کا. تمام حدیثوں سے بات ثابت ہے, کیونکہ ٹائم اتنا نہیں کہ میں ایک ایک چیز کو حدیث سے بتاؤں. میں نے کہا تھا ہیڈنگز بتاتا جاتا ہوں, اپنے دماغ میں آپ رکھیے گا. تو حرام ہے, اس کے بعد جیسے ہی حمل ثابت ہو جائے بچے کا حق ہے کہ اس کا نام رکھا جائے. نام رکھنا بچے کے حقوق میں سے, اور نام رکھنے کے سلسلے میں آیا ہے کہ ایسا نام رکھو کہ جس سے بچے کی اہل بیت علیہ السلام سے محبت نظر آتی ہے. میں یہاں سے کھل کے بول نہیں سکتا ہوں, لیکن بعض مرتبہ بعض ناموں کے بارے میں سوال آتا ہے کہ مولانا یہ نام کیسے ہیں. بس ایک لفظ ایسا نکلا ہے کہیں سے, شوق ہے جناب, وہ لفظ اس طرح سے استعمال ہو کہ بچے کا نام نئے ٹائپ کا. ابھی تو ایسے ایسے نام رکھے جانے لگے ہیں, نہیں معلوم کون ان کو گائیڈ کرے گا, کس طرح سے کرے گا. ہمارے یہاں پھر بھی ابھی یہ بیماری کم ہے, اہل سنت میں ایسے نام رکھے جاتے ہیں کہ بعض مرتبہ اگر ان کے صحیح معنی دیکھے جائیں تو بڑا عجیب معنی ہے, یا اگر اس کے تلفظ میں ذرا سی غلط ہو جائے. ایک نام آیا تھا, جیسے اس نے وہ نام تلفظ کیا میں نے کہا یہ تو اگر کسی نے ذرا سا غلط تلفظ کر دیا تو زانیہ فاطمہ ہو جائے گا. دیکھیں بہت زیادہ نا ایڈوانس اس پہ جانے کی کوشش نہ کریں. ٹھیک ہے بعض چیزوں میں آپ اپنے آپ کو بہت آگے لے جائیں, گاڑیاں بہترین ماڈل کی خریدیں, اللہ نے آپ کو دیا مما بن احمد رب کے فاط, اس پہ گفتگو کریں گے ہم, کوئی مسئلہ نہیں ہے. مکان آپ کا اچھا ہے, آپ کو اللہ نے دیا, رہیں اچھی طرح. لیکن جب بچوں کے نام رکھنے پر آئے تو خدا کے واسطے بہت زیادہ ماڈرنائز ہونے کی کوشش نہ کریں. بچوں کے نام رکھیں فاطمہ, زہرا, صدیقہ, خدیجہ, یہ وہ نام ہیں کہ جس کی اپنی برکت ہے. زینب سلام اللہ علیہ, ام کلثوم, یہ سارے نام, یہ نہ سمجھے کہ نام پرانے. یہ نام وہ ہیں جن کو زندہ رکھنا ہمارا فرض بنتا ہے. نام کی حد تک بتاؤں کہ نام کا اثر یا نام کا فائدہ اتنا ہوتا ہے کہ جناب امیر مومن السلام کے زمانے میں اللہم صلی اللہ علیہ وسلم, ایک بچے کا نام رکھا گیا مقتول السفر, یعنی سفر میں قتل کیا گیا. امیر مومن جیسے دیکھا کہ بچے کو بلا رہے ہیں مقتول السفر تو بلایا, ذرا خیریت تم کو مقتول السفر کیوں کہنا, مجھے کیا پتا تم تو زندہ ہو, قتل سفر میں کہاں گئے, قتل کا مجھے نہیں پتا. امیر مومن نے فرمایا نہیں, اس کے پیچھے کوئی نہ کوئی راز ہوگا. دیکھیں نام انسان کا, اس کے کہا کہ اپنے والد کو, والدہ کو, کہا والد تو مر گئے, کہا والدہ کو بلا, والدہ کو بلایا, کہا اس کا نام مقتول السفر کیوں رکھا ہے, کہا میں نے نہیں رکھا ہے, اس کے والد سفر پہ گئے تھے, سفر میں بیمار ہو گئے, انتقال ہو گیا, وہیں دفنا دیا. وصیت میں ایک وصیت دی تھی کہ بچے کا نام رکھنا مقتول السفر. کہا پھر, کہا جو سفر میں ساتھ گئے تھے ان کو بلاؤ. بلاتے 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 سب کرتے کرتے پتہ چلا کہ ان چاروں یا تین لوگوں نے اس کے والد کو قتل کیا تھا اور اس کے سارے پیسے لے کر غائب ہو گئے تھے. تو اس نام سے امیر مومن السلام نے کیا نکالا, وہ چیز جو انجام پائی تھی اس کو. تو نام کا بچے پر بہت اثر ہے, شخصیت پر ہے. جہاں حدیثیں پڑھیں گے ان شاء اللہ تعالیٰ اس میں یہ ہے کہ بچوں کے حق میں سے ایک حق یہ ہے کہ اس کا اچھا سا نام رکھا جائے, اور وہ نام رکھا جائے جس سے اللہ تعالیٰ کی بندگی ظاہر ہو. ہمارے یہاں عبد الرحمان, عبد الغفار, یہ کہتے ہیں یہ بنگالی والے نام ہے. میں بعض مرتبہ کہتا ہوں مولانا یہ بنگالی والے نام, یہ اللہ کے عبد الغفار, عبد الجبار سے ہم کہتے ہیں کہ جبار کا نام آپ نہ رکھیں, آپ لوگوں کو ذرا بھاری لگتا ہے. لیکن عبد کا نام رکھیں جس کے ساتھ اللہ تعالیٰ کی صفت نظر آئے, یہ بہت اچھا ہے, بہت برکت والا ہے. اس کے بعد ہم آگے بڑھتے ہیں نام کے بعد. عقیقہ بہت مستحب ہے, اور عقیقہ ابھی نہ ہوا ہو تو اب بھی عقیقہ کر لیا جائے, ساتویں دن عقیقہ کیا جائے. عقیقہ ایک طرح سے بیسک انشورنس ہے جس کے ذریعے, اور ولادت کے ساتھ ہی بچے کا حق ہے کہ اسے دودھ پلایا جائے, ماں اسے دودھ پلائے, ماں کا رائٹ بنتا ہے. اٹس ناٹ واجب آن مدر ٹو فیڈ دا چائلڈ اور ٹو نرس دا چائلڈ, لیکن اگر ماں راضی ہو کہ ٹھیک ہے میں یہ زحمت اٹھانے کے لیے تیار ہوں, تو یہ بچے کا حق بنتا ہے کہ پہلے ماں کو اختیار دیا جائے کہ وہ دودھ پلائے. اگر ماں کے لیے کوئی پرابلم ہے یا کچھ بھی ایسا ہے میڈیکلی نہیں ہو سکتا ہے تو پھر کسی اور کو ڈھونڈا جائے, لیکن دودھ پلانے والی ایسی ہو جو مومنہ ہو. خدا را ہمارے یہاں تو سسٹم ہی نہیں ہے, اور پتہ نہیں کیوں سسٹم نہیں ہے, یہ سسٹم ہونا چاہیے. مومنہ دودھ پلانے والی ہونی چاہیے, اگر خدا نہ خواستہ مومنہ دودھ پلانے والی نہ ہوئی تو اس کا نتیجہ اور اثر یہ ہے کہ تقریباً انقلاب سے پہلے 35-40 ایئرز بیک کی تاریخ دیکھی جاتی ہے, ایک آیت اللہ تھے, ان کو شہنشاہ ایران کے زمانے میں موت کی سزا دی گئی. جب موت کی سزا دی گئی تو اس کا بیٹا جو تھا پارلیمنٹ کا ممبر تھا, پتہ نہیں کیا تھا, اور بڑی تالیاں بجا رہا تھا, خوش ہو رہا تھا. تو اس آیت اللہ سے پوچھا کہ تمہارا بیٹا تمہاری موت پر جب فیصلہ ہوا ہے تو تالی بجا رہا خوش ہو رہا ہے؟ کہا ہاں مجھے اندازہ تھا کہ یہ ہونا ہے, اور میں اس چیز کو بہت پہلے سے اندازہ کر چکا تھا. وہ یہ تھا کہ جب نجف میں ہم رہتے تھے تو اس کی ماں کے ہاں دودھ نہیں تھا, تو میں نے ایک دودھ پلانے والی کو بلایا اور اس کے حوالے کر دیا. کچھ دیر اس نے دودھ پیا, اس کے بعد پتہ چلا کہ وہ ناصبی ہے, یعنی امیر المومنین سلام سے دشمنی رکھتی. میں نے اس وقت سے کہہ دیا تھا انا للہ و انا الیہ راجعون, اور اس گناہ کی مجھے آج یہ سزا مل رہی ہے. میں نہیں سمجھتا کہ میں اس مشکل کو, آیت اللہ میں نام نہیں لینا چاہتا, حالانکہ کتابوں میں ان کا نام بھی لکھا ہوا, کہ میں نہیں سمجھتا کہ میں کس طرح سے اس دھبے کو اپنے سے مٹاؤں. موت کی سزا مل رہی ہے, اس کی خوشی ہے کہ شہادت مل رہی ہے, لیکن افسوس یہ ایک ایسا بیٹا چھوڑ کے جا رہا ہوں کہ جو دین سے تعلق نہیں رکھتا. چیز بہت چھوٹی تھی لیکن اس کا اثر کہاں تک چلا گیا. تو جو دودھ پلائے اس کے لیے ضروری ہے کہ ایمان والی ہو. اگر ماں دودھ پلا رہی ہے, مجھے معلوم ہے بڑا مشکل کام ہے, لیکن دیکھیں مشکل کام کے نتیجے بھی بہترین ہوتے ہیں. وضو کر کے دودھ پلائیں. اب آپ کہیں گے مولانا یہ وضو کر کے دودھ پلانا مشکل ہے, کوئی بھی کام آسان نہیں ہے. زندگی میں یہاں پر درس میں آنا آسان ہے آپ کے لیے, صرف کاری کر کے بیٹھے تھکے ہوئے ہیں, نیند آ رہی ہے, پھر بھی بولے چلو نہیں مولانا ویسے بھی تھوڑا سر کھائیں گے, یہ سن لیتے ہیں ان کی بات. کیوں؟ اس لیے کہ کچھ مل جائے گا, دین کی بات پتہ چل جائے گی. یہ وضو کر کے شیخ مرتضیٰ انصاری رحمتہ اللہ علیہ کے والدہ کو بتایا گیا کہ تمہارا بیٹا بہت بڑا عالم دین بن گیا ہے. شیخ مرتضیٰ انصاری کے واقعات اگر آپ پڑھیں تو آپ کو تعجب ہوگا, ان کی دو کتابیں ایسی ہیں کہ اگر کوئی بھی عالم دین وہ نہ پڑھے وہ مجتہد بن نہیں سکتا. دو کسی کی ایک کتاب آدھی کتاب ایک چیپٹر ہو تو بڑا سمجھا جاتا ہے, دو کتابیں رسائل اور مقاصد ہیں, اگر کوئی نہ پڑھے تو عالم دین مجتہد نہیں بن سکتا ہے. تو اس کی والدہ کو بتایا کہ یہ تمہارا بیٹا بہت بڑا عالم دین ہو گیا ہے. کتنا بڑا عالم دین؟ بہت اونچے لیول پہ بن گیا. اچھا میں تو سمجھی تھی کہ میں نے اتنی محنت کی امام کے نزدیک پہنچنے کے لیول پہ آ جائے گا. تو وہ کیسے؟ کہ میں نے کبھی بھی اس کو بغیر وضو دودھ نہیں پلایا, میں نے کبھی بھی حرام یا نجس چیز نہیں کھائی, میں نے اس کی تربیت میں اتنی محنت کی ہے کہ یہ تو ہونا ہی تھا, اس کے اوپر کیا ہو سکتا ہے دیکھنا تھا. تو ہم دیکھیں چیز بہت چھوٹی ہے, وضو کر کے دودھ پلانا, لیکن اگر یہ محنت کر لی جائے تو اس کا نتیجہ بہت اچھا. اب جب بچہ پیدا ہو گیا تو بچے کے سامنے بچے کی موجودگی میں حدیث میں ہے کہ جب بچہ جاگ رہا ہو تو ماں باپ نزدیک نہ ہوں, دور رہیں, اس لیے کہ سانس کا اثر بھی بچے پر اثر کرتا ہے. اس سے کھل کے بات نہیں کہہ سکتا. بچے کو کا حق ہے کہ ماں باپ اسے پیار و محبت دیں, بچے کا حق ہے کہ بچوں کو اس طرح سے رکھیں کہ انہیں پیار اور محبت ملے. اسی لیے کہا گیا جب بچے کو ہاتھ میں لے کر ماں دودھ پلاتی ہے تو اس پیار و محبت کی وجہ سے بچے کے اندر ایک سیٹسفیکشن آتی ہے, ایک اطمینان آتا ہے, اور بچہ جو ہے بہت ہی زیادہ اسٹرانگ پرسنالٹی والا بن سکتا ہے. بچے کے لیے ضروری ہے کہ احترام سکھایا جائے, بچے کو احترام کرنا سکھایا جائے. حدیث رسول ہے, میں اس کو بیان کر دوں گا لیکن صرف نکات عرض کرتا چلوں, کہ فرمایا گیا ہے کہ اپنے بچوں کو ایسا بناؤ کہ جو لوگوں کا احترام کرنا جانے. ایسا مت تربیت کرو کہ جو لوگوں کا احترام نہ کرے, چاہے وہ بڑا ہو چاہے وہ چھوٹا ہو. اگر ہم دیکھتے ہیں کہ ہمارے بچے ہمارے ڈرائیوروں کے ساتھ, نوکروں کے ساتھ یا کام والیوں کے ساتھ بدتمیزی سے پیش آتے ہیں, اس کا مطلب ہم نے تربیت میں کچھ कोताही की है। शरीर इस्लामी स्कूल में हमने एक काम रखा है कि हम थैंक यू कार्ड बनवाते हैं बच्चे से, उस थैंक यू कार्ड में कभी हम अनाउंस करते हैं अपनी नौकरानी से साइन करा के लाओ, कभी कहते हैं अपने ड्राइवर से साइन करा के लाओ, और जो साइन करा के लाएगा कभी अपने दादा से साइन कराओ, कभी उससे साइन कराओ जिसको तुम बिल्कुल पसंद नहीं करते। इससे फायदा ये होता है कि बच्चे इंटरेक्शन करते हैं, उन्हें सीख होता है कि नहीं इनका भी एहतराम करना जरूरी है। तो बच्चों को एहतराम करना सिखाएं। बच्चों की खेल कूद की जरूरत है, हदीस में है कि बच्चा 7 साल तक जो है वो बादशाह है। ये हदीस बार बार सुनिए, फिर सुना देता हूँ। 7 साल तक गुलाम है और तीसरे 7 साल वजीर है, उसके बाद उसको आजाद छोड़ दें। 7 साल बादशाह मतलब ये है कि जो वो काम कर रहा है उसको करने दें, वो अपने एक्सपेरिमेंट्स के जरिए अपने प्रैक्टिस के जरिए चीजें सीखता है, उस पर ज्यादा पाबंदी न लगाएं। अब मैं क्या करूं कि जहां पर पैदाइश के साथ ही बच्चे का नाम स्कूल में लिखवा दिया जाता है, यहां पर तो ये हो रहा है ना कि बच्चा अभी पैदा हुआ है जनाब स्कूल में अभी से नाम लिखवाएं, वरना नहीं देंगे 2.5 साल की उम्र 3 साल की उम्र में। उसकी डिस्कशन मैं भी लाता हूं, सिर्फ इतना बच्चे को खेलने का पूरा मौका दें। और अगर कोई ऐसी चीज है जो टूट जाएगी तो नुकसान होगा तो उसको फैलन जब तक ये बच्चा छोटा है साइड पर रख दें, ताकि उसकी आजादी जो है वो हमारे हाँ बाउंड में ना आ जाए। और हमारे यहाँ सबसे बड़ा प्रॉब्लम जो फ्लैट सिस्टम आ गया है वो हमारे लिए बहुत बड़ी मुसीबत है, और उसमें बच्चा आजादी से उस तरह से नहीं खेल सकता जिस तरह से। हदीस में कि इंसान की सआदत में से एक सआदत ये है कि उसका बड़ा घर हो, और घर की ज़कात ये कि उसके मेहमान के लिए उसमें अच्छी जगह हो। तो अगर इंसान के पास बड़ा घर है तो उसकी सआदत में से। अब हम आगे बढ़ते हैं, ये नुकात बता दिए। बच्चों की दीनी तरबियत कैसे की जाए, तालीम पर बाद में आते हैं इसलिए उस पर जरा ज्यादा गुफ्तगू करनी है। बच्चों का हक है कि उनकी दीनी तरबियत शुरू से की जाए। हमारा फॉर्मूला एक तो ये है कि बच्चे की तरबियत माँ बाप ना करें, बच्चे की तरबियत दादा दादी या नाना नानी करें। अब जिनके नहीं मैं नहीं मानूँ, तो पूरा प्रोसेस गुजारना पड़ेगा सिस्टम को कि जब बच्चों की शादी हम तकरीबन 22-24 साल के अंदर कर लें, बेटों से खासकर रिक्वेस्ट है कि 22-24 साल में शादी कर लें, ताकि अभी आप जवान ही हैं और आपके बेटे भी आपके कंधे के साथ आके कंधा मिलाएं। माँ बाप क्योंकि जवान होते हैं, जज्बाती होते हैं, इसलिए बच्चों की उस तरह से तरबियत नहीं कर सकते। अलबत्ता नाना नानी दादा नानी माइंड ना करें तो इतना बता दूं, वो भी इतने लाड लखड़े में पालते हैं कि बच्चे को बिगाड़ देते हैं। ना उस तरफ जाएं ना इस तरफ जाएं, दोनों के बीच की एक सूरत निकालें कि जिसमें बच्चे को प्यार और मोहब्बत। बाप बाहर से आया है थका हुआ है, बच्चा प्यार जाता है छोड़ो अभी मुझे थका हुआ हूँ, माँ को पार्टी में जाना है अभी मेरे पास टाइम नहीं। बच्चे को प्यार और मोहब्बत घर में मिले, सुकून मिले। दीनी तरबियत के लिए बच्चे का माँ बाप पर एतमाद होना जरूरी है। मैं जो पॉइंट बता रहा हूँ उस पर बहुत गौर कीजिएगा। दीनी तरबियत के लिए बच्चे का माँ बाप पर एतमाद होना बहुत जरूरी है। मैंने जुमले को रिपीट किया है। अगर बच्चे को ये हो जाए कि मेरे माँ बाप झूठ बोलते हैं तो वो माँ बाप दीनी तरबियत नहीं कर सकते। खास करके बाज मरतबा होता है, उम्मीद नहीं आप लोगों में से कोई ऐसा होगा या हमारे माशरे में ऐसा होगा कि आप बाहर जा रहे हैं और आप दरवाजे पे निकले और बच्चा जिद कर रहा है कि मुझे तो आना ही है, अच्छा जाओ जूते पहनाओ। वहां से वो गए जूते पहने और यहाँ से आप क्या वो निकल गए। ये बच्चा सीखता है कि झूठ कैसे बोलना और धोखा कैसे देना। बचपन अभी उसको नहीं एहसास है क्या हुआ, लेकिन उसके माफिक जमीन ने उसके जहन ने इस बात को कबूल कर लिया है कि इस तरह से धोखा दिया जा सकता है और ये मेरे माँ बाप या झूठे या धोखा देने वाले। जब आप दीन की बात करेंगे तो भी ये सोचेगा ये जो कह रहे हैं ये पता नहीं अल्लाह वल्लाह है माफ कीजिएगा या नहीं है ये। फिर वो इसी तरह की, क्योंकि अगर 2-3 बार अगर बच्चों के साथ ऐसा हो जाए तो फिर बच्चा एतमाद कहता नहीं आपसे, लेकिन बच्चा आप पर एतमाद नहीं करता। इसलिए कुछ भी हो जाए बहुत क्लियर, अगर आपने कह दिया बच्चे ने नहीं जाना है तो नहीं जाना, दलील के साथ होना चाहिए। ऐसे नहीं कि आपने नहीं जाना, लेकिन अगर एक बार आपने फैसला कर लिया उस फैसले पर कायम रहिए, ताकि कॉन्फिडेंस के साथ अपने बच्चों को आप तरबियत कर। दीनी तरबियत के लिए सबसे ज्यादा जरूरी है, मासूम फरमाते हैं कि बच्चों की तरबियत में बच्चों को अपने साथ रखो। रसूल अकरम मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अपने बच्चों को 3 चीजों पर आदत दो और इन 3 चीजों के जरिए मुअद्दब करो। एक हुब्बु नबीयकुम, جو تمہارے نبی ہیں یعنی رسول کریم ان کی محبت، وحب اہل بیتہ جو اہل بیت علیہ السلام ہیں ان کی محبت، وقراۃ القرآن اور قرآن مجید کی تلاوت، ان تین کی محبت اگر ان کے دلوں میں ڈال دو گے تو آہستہ آہستہ بچہ جو ہے وہ دین سے نزدیک ہو جائے گا۔ دیکھیں اگر ہماری پریکٹس میں، جیسے میں دو رات پہلے بھی عرض کر چکا ہوں کل بھی عرض کر چکا ہوں، اگر ہماری پریکٹس میں یہ رہے گا، کھانا کھانے سے پہلے ہم نے بسم اللہ الرحمن الرحیم کہہ دیا، کیسے ہم کپڑے پہنتے ہیں بچہ ہمیں فالو کرتا ہے بسم اللہ میں بھی ہمیں فالو کرے گا، کیوں کپڑے پہننے میں فالو کرے گا، کھانا کھانے میں فالو کرے گا، بسم اللہ کہنے میں نہیں فالو کرے گا؟ نہیں، آپ بسم اللہ کہیے، پانی پیجیے، الحمدللہ کہیے، کھانا ختم کیجیے، دعا کر لیجیے، یہ ساری چیزیں اس بات کا باعث بنتی ہے بچہ خود بخود اس کی، دیکھیں اللہ سبحانہ وتعالیٰ نے انسان کو اپنی فطرت پہ خلق کیا، فطرت اللہ التی فطر الناس علیہا، یہ وہ فطرت ہے جس پہ اللہ سبحانہ وتعالیٰ نے انسان کو خلق کیا، تو ہمارا دین فطرت کا دین ہے، جب ہم بچے کو ایک نیچرل پروسیس سے چیزیں سکھاتے ہیں وہ خود بخود اسے ایبزارب کر لیتا ہے اور اس کے لیے بہت آسان ہو جاتا ہے۔ اس لیے آئے ہیں کہ تم بچوں، اللہ تعالیٰ رحم کرے ان والدین پر کہ جو اپنے بچوں کو نیکیوں کی طرف رغبت دیتے ہیں، اللہ تعالیٰ رحم کرے ان والدین پر جو اپنے بچوں کو نیکیوں کی طرف رغبت دیتے ہیں۔ کیا ہے؟ آپ عمل کرتے جائیے، بچہ خود بخود عمل کرتا جائے گا۔ ماں با حجاب ہے، لابد بیٹی با حجاب ہوگی، یہ الگ بات ہے کہ پھر باہر معاشرے میں جا کے کوئی ایسا واقعہ پیش ہے کہ جس کے ذریعے وہ بیٹی بے حجاب ہو جائے۔ ہیں ہمارے یہاں ایسے واقعات کہ جس میں بعض لوگوں نے اس طرح سے ایکٹ کیا ہے کہ جس کی وجہ سے، میں نہیں کہتا کہ جسے پردہ اتار دیا صحیح کیا، لیکن ہمارے دیندار لوگوں کے ایکشنز کی وجہ سے، طریقہ کار کی وجہ سے بعض مرتبہ بعض بیٹیوں نے پردہ چھوڑ دیا۔ ورنہ اگر ماں پردہ کرتی ہے، ایک کانسیپٹ بنا ہوا، دیکھیں جیسے کپڑے پہننے کا کانسیپٹ ہے نا، وہ کانسیپٹ ہر جگہ اپلائی کر دیا، سونے کا کانسیپٹ، کپڑے پہننے کا کانسیپٹ، بولنے کا کانسیپٹ، یہ ساری چیزیں کیسے ڈیولپ کر لیتا ہے بچہ؟ آپ کو اپنی زبان سکھانے کے لیے اسے اسکول بھیجتے نہیں، وہ گھر میں ہی سیکھتا ہے۔ کیسے سیکھتا ہے؟ آپ سکھاتے نہیں، خود بخود۔ دین بھی بالکل اسی طرح سے سکھائیے، دین کو اب نارملی نہیں سکھائیے، یہ ہمارے معاشرے کی مجبوری ہے کہ ہمیں الصادق اور سید اسلامی اسکول اور فلاں مدرسہ بنانا پڑتا ہے، یہ گھر کے اندر ہی ایسا ماحول ہو جائے کہ بچہ خود بخود سیکھنے کی ضرورت ہی نہ ہو۔ لیکن ماں باپ نہیں کر سکتے ہیں تو ہم ان کو شیئر کرتے ہیں ان کی ڈیوٹیز کو، اور اس طرح سے انسٹیٹیوٹ بنا کے بچوں کی تربیت الگ الگ مدرسوں میں، سب جگہ تربیت ہوتی ہے، صرف ہمارے اس مدرسہ نہیں۔ تو ضروری ہے کہ جو آپ اچھا کام کر، مسجد میں جا رہے ہیں بچے کو لے جائیے، آپ نماز پڑھ رہے ہیں بچے کو کھڑا کر دیں، وہ جیسے نماز پڑھ رہا ہے، دیکھیں ہم نے اپنے بچوں پر دین کو تھوپنا شروع کر دیا، نتیجہ یہ ہے کہ بچہ دین میں مزہ نہیں محسوس کرتا، دین میں ٹیسٹ ڈیولپ نہیں کرتا۔ ہمیں بچے کے لیے دین کا ایک ٹیسٹ ڈیولپ، باہر جانے کا ٹیسٹ ڈیولپ کرتے ہیں نہیں کرتے، گھومنے پھرنے کا، باہر کھانے پینے کا ٹیسٹ ڈیولپ کرتے ہیں یا نہیں کرتے؟ کرتے ہیں نا۔ تو دین کا ٹیسٹ ہم کیسے کڑوا ڈیولپ کر لیتے ہیں کہ بچہ سب چیزیں مزے سے کرتا ہے، نماز کا ٹائم آیا فرار کر جاتے ہیں۔ آپ دیکھ لیجیے، ٹرائی کر لیجیے، آپ تو ماشاء اللہ دادا دادی بیٹھے ہوئے یہاں پر، ان کو تو اندازہ ہوگا کہ آپ نے جانماز بچھائی اور بچے سے کہا نماز پڑھو، بڑا ہے لیکن جہاں اس نے ایک دو رکعت پڑھی خود غائب ہو گیا۔ کیوں؟ اس لیے کہ ابھی تک اس کے دل میں اللہ کی محبت، رسول کی محبت، اہل بیت کی محبت تو ہم نے نہیں، کچھ رسمیں ہم نے سکھا دی، اس کو رسم سکھانا کافی نہیں۔ آپ اسے پہلے جب چھوٹا ہے یا چھوٹی ہے، ٹھیک ہے لالچ دیں کہ تم یہ کام کرو گے، تمہیں ہر جگہ اور ہر طریقے سے لالچ دی جاتی، لیکن وہ لالچ رشوت میں تبدیل نہ ہو جائے۔ ہماری غلطیاں یہ ہوتی ہیں کہ ہم لالچ دینا شروع کرتے ہیں اور آہستہ آہستہ اس لالچ کو ختم نہیں کرتے، اس مٹیریل لالچ کو اس اسپرچل لالچ میں تبدیل نہیں کرتے ہیں جو اللہ تعالیٰ نے ہمیں دی ہوئی کہ جنات تجری من تحتھا الانہار، بلکہ ہم کیا کرتے ہیں اسی لالچ کو بڑھاتے جاتے ہیں۔ ایک فادر میرے پاس آئے، کہہ لے کہ مولانا میں شروع میں ان کو لالچ دیتا تھا اور ہر ہفتے ٹوائے دلاتا تھا، وہ نماز ہی پڑھتے تھے، ہوتے 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 یہ لیول آ گیا ہے کہ اب وہ انٹرنیٹ پہ ہر ہفتے، پہلے وہ $10-$20 کی چیز لے لیتا تھا، ٹھیک ہے ابھی بھی میرے لیے پرابلم نہیں ہے، لیکن مجھے فکر یہ کہ اگر اسی طرح سے رہا تو یہ بچہ ہوگا کیا؟ کہنے لگے وہ ہر ہفتے نماز پڑھنے کے لیے $200 کا ایک ٹوائے مانگتے ہیں۔ ٹائم پہ جب دودھ ہٹانا ہے تو دودھ ہٹانے کا ٹائم ہے تو دودھ ہٹائیں، ٹھیک ہے، بیمار ہے تو اس کو اس حساب سے ڈیل کریں، لیکن جب دین کی تربیت کرتے ہیں تو جب آپ دیکھیں گے اب یہ بچہ مٹیریل سے ان مٹیریل چیزوں کو سمجھنے لگا ہے، تو اس کا احساس دینا کہ یہ چیزیں تو تمہارے کسی کام کی نہیں، تو تمہیں ملے جائیں گی۔ उसको डिटैच कर दें। हमने भी यहाँ पर सवा बिल रखा हुआ है, इंशाल्लाह बाहर निकलेंगे तो आप देखेंगे नोटिस बोर्ड पर रखा हुआ है, हमने करेंसी नोट बनाई है, जो बच्चे वहां पर लिखा हुआ भी किस चीज पे कितने सवाब बिल मिलते हैं। मसलन कोई बच्चा मुस्तहब नमाज पढ़ता है, 10 रकात नमाज पढ़ेगा तो उसको 20 सवाब बिल मिलेंगे। उसका क्या होता है, हम एक अलमेदी सवाब स्टोर रखते हैं, उसमें सिर्फ वही करेंसी चलती है, रुपया लाएगा तो नहीं मिलेगा। किसी के चोरी करके लाएगा तो हमारे पास कंप्यूटर पर रिकॉर्ड है कि इसको कितना सवाब बिल मिला था। इस सवाब बिल के जरिए हम बच्चे की उस थिंकिंग को डेवलप कर रहे हैं। अब जैसे ये बच्चा देखता है मेरे पास इतने सवाब, अब वही नहीं कहता मेरे पास इतने पैसे जमा हो गए, मेरे पास इतने सवाब जमा हो गए। अब खरीदने जाता है तो देखते हैं 50 सवाब में ये मिलता है, 100 सवाब में मिलता है, 200 सवाब। अब कॉन्सेप्ट डेवलप हो गया ना, इस मटेरियल कॉन्सेप्ट को हमने डेवलप किया, और जब वो बच्चा बड़ा हो जाता है इस मटेरियल कॉन्सेप्ट को हम नॉन मटेरियल कॉन्सेप्ट की तरफ ले जाते हैं। ये तो दुनिया की चीज है, ये तुम एक टॉयलेट तो खराब हो जाता है, हम रखते भी ऐसी चीजें जो महीना दो महीना चले और उसके बाद खत्म हो जाए, तो उसको क्यों नहीं, हमें ऐसा सवाब मिले कि जो आगे चल के हमेशा का हो। ये कॉन्सेप्ट अगर हम अपने बच्चों में डेवलप कर लेंगे तो खुद ब खुद बच्चा जो दीन से नजदीक हो जाएगा और आखिरत के सवाब की वो ख्वाहिश रखेगा, वो लालच रखेगा और आगे बढ़ेगा। हम अपने बच्चे को कितने साल में रोजा रखवाना शुरू कर दें, अब यहां झगड़ा होने वाला हमारा आपका, जरूर पढ़ते मोहम्मद वाले मोहम्मद, एक घर में गया मैं किसी को मिलने के लिए, महाराज तो बड़ी खुशी से क्या, मेरे 3 साल के बच्चे ने रोजा रखा है, मेरे 3 साल के बच्चे ने रोजा रखा, बड़े फख्र से बता। अब जाहिर है कि वो जैसे कल मैंने परसों मिसाल दी थी कि वो शख्स आया छठे इमाम के पास कि वो कितना दीनदार है, कितनी देर से वजू कर रहे हैं, इमाम ने कहा ये तो शैतान की इबादत कर रहे हैं। 3 साल के बच्चे को रोजा पूरा दिन रखवाना कहाँ का कॉन्सेप्ट है। मासूम फरमाते हैं कि जब तुम्हारा बच्चा इस काबिल हो जाए, अजीब है, जब तुम्हारा बच्चा इस काबिल हो जाए कि वो रोजा रखने की ताकत रख सके तो तुम उसको रोजा रखवाना शुरू करो, और जब देखो कि अब इसकी हिम्मत टूट रही है बोलो तुम्हारा रोजा इतना ही है। ये ना कहो कि रोजा तोड़ दो, बोलो तुम्हारा रोजा इतना ही है। इसीलिए हमने अपने स्कूल में यहाँ पर ये कॉन्सेप्ट डेवलप किया है कि जो छोटे बच्चे हैं उनको ये फील ना हो कि हमारा रोजा नहीं है, हमने उनके लिए छोटा रोजा रख लिया। हमने क्या किया था, अब तो टाइमिंग चेंज हो गया, हमने क्या किया था कि जनाब सुबह 10 बजे बच्चे आते थे, 10:30 बजे हम उनको सहरी करवाते, बच्चों सहरी का टाइम हो गया, 10:30 बजे बच्चों ने रोजा रखा, 12 या 12:30 बजे 2 घंटे बहुत हो गए। अब बच्चों तुम लोग क्यों छोटे, क्योंकि छोटे हो इसलिए तुम्हें प्रैक्टिस के रोजे चिड़िया वाले रोजे रखवाए हमने, अब तुम्हारा रोजा तोड़वा नहीं रहे। देखिए फर्क है, अब तुम्हारे रोजे के इफ्तार करने का टाइम आ गया है, बड़ों का सहर का टाइम वहां से लेके इफ्तार के टाइम तक है, छोटों का टाइम इधर ही था, जब वो रोजा रख लेते हैं वहीं पर हम उनको कुछ नाम दे देते हैं। ये प्रैक्टिस करें, ये क्यों प्रैक्टिस कराते हैं, वो बच्चा तड़प रहा है, प्यासा है, अजीब आलम है, नहीं रोजा रखना है। ये बच्चा अभी तो आपके डंडे के जोर पर रोजा रख रहा है, कल जब बड़ा होगा ठीक है कि मुआशरे की मजबूरी की वजह से वो रख लेता है और शरार भी नहीं, रोजा तो रखना ही पड़ेगा वरना सब क्या कहेंगे, अल्लाह की खातिर नहीं। लेकिन ये जो बोझ उस पर पड़ जाता है उसका नतीजा ये होता है कि आइंदा दीन जो है उसके लिए बोझ बनता है, दीन लज्जत। अब आप लोगों को अल्लाह ताला ने तौफीक दे दी, बहुत अच्छी बात है, लेकिन अपने आइंदा की नस्ल की तरबियत में ख्याल कीजिए। मासूम फरमाते हैं कि देखो जब बच्चा इतना हो जाए कि उसके अंदर ताकत आ जाए कि मैं एज नहीं पढ़ना चाहता, अगर मैं एज पढ़ दूं तो कल आप सब अपसेट हो जाएंगे। मासूम ने फरमाया 7 साल पे बच्चे को पूरा रोजे की प्रैक्टिस करवाओ, आप कहेंगे मासूम ने 7 साल बताया, हमने तो 4 साल और 5 साल और 6 साल पे रखने शुरू किए। मासूम बता रहे कि देखो जब दीन ने छूट दिए तो तुम कौन हो सख्त पकड़ने वाले, अगर हम आहिस्ता 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 प्रैक्टिस कराते रहेंगे। बाकायदा हुक्म दिया हुआ है कि 3 साल और 4 महीने और 7 दिन के बाद का बच्चा हो जाए तो ये पढ़ाओ उसको, 4 साल का हो जाए तो ये पढ़ाओ, एक 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 करके चीजें बताइए और कहते देखो दीन से उसको मुतनफिर मत करो, दीन का उसको शौक दिलाओ। तो दीन का शौक दिलाएंगे तो अल्लाह का शौक पैदा होगा, और जब अल्लाह का शौक पैदा हो जाएगा तो खुद बहुत मुत्तकी परहेज़गार हो जाएगा। इसलिए मासूम ने फरमाया कि देखो अपने बच्चों पर दीन को थोपो नहीं बल्कि यकबिलु मैसूरहु, रसूल अकरम की बल्कि हदीस है फरमाते हैं रहमल्लाहु मन आना वलदहु अला बिर्रिही, अल्लाह रहम करे उन वालिदैन पर कि जो अपने औलाद को नेक कामों पर नेक कामों के लिए मदद करते हैं, यकबिलु मैसूरहु जो उनके लिए मुमकिन होता है वो قبول کر لیتے ہیں. اگر بچے نے ایک رکعت نماز اسے عشق کے حساب سے پڑھی تو کہا یہ بہت اچھا ہو, تمہاری تو چھوٹی نماز ہے تو تم نے ایک رکعت پڑھ لی. اس کو یہ نہیں فیل کرا یہ کیا کیا تم نے ایک رکعت نماز پڑھی. ہمارے ہاں یہ ہوتا ہے کہ اگر اس بچے نے چار رکعت پڑھنی تھی اور ایک رکعت پڑھی, ایک چھوٹا بچہ, میں بالغوں کی بات نہیں کر رہا, اس کے لیے بالکل الگ ہے. بچے کا حق ہے کہ آپ دین اس کے لیے ایک پیاری چیز کے طور پر پیش کریں, دین اس کے لیے ایک نفرت والی چیز کے طور پر پیش نہ کریں. اس لیے معصوم فرماتے ہیں کہ اللہ تعالیٰ رحم کرے کہ جو ان والدین پر کہ جو ان کے کم کاموں کو قبول کرتے ہیں اور جو اس بچے کے لیے مشکل ہے اس پر سختی نہیں کرتے ہیں, نہ اس کو ذلیل کرتے ہیں, نہ لوگوں کے سامنے اس کا مذاق اڑاتے ہیں. یہ نقطہ بڑا عجیب ہے. ہم یہ کہتے ہیں ایک آدھ نماز پڑھتا ہے تو بھاگتا ہے, یہ روزہ کہاں رکھتا ہے. یہ بچے کے لیے نا ایک زہر کی چیز. دینی تربیت میں یہ نہیں ہونا, کمپٹیشن اس طرح سے نہ کرائیں کہ جو بچہ ویک ہے وہ پیچھے رہ جائے اور اپنے آپ کو بالکل ہی کم سمجھنے لگے. اس کمپلیکس میں اگر وہ مبتلا ہو گیا تو وہ دین کی طرف آنے ہی نہیں والا ہے. کتنے والدین ایسے ہیں کہ جنہوں نے اپنے بچوں کو دوسروں کے, دیکھو اس کا بچہ تو ہوتا ہے ہمارے یہاں خود ہوتا ہے, وہ بچہ تو فلاں کلاس میں بھی جاتا ہے فلاں کلاس میں بھی جاتا ہے فلاں, یعنی کلاسوں میں جانا دیندار ہونا ہوگا. بات یہ ہے کہ بچے کے دل میں ایمان کتنا راشد, اس کے لیے آپ قرآن مجید اس کو پڑھانا سکھائیے. قرآن مجید سکھانے کی اتنی اچھی اچھی ٹیکنالوجیز آ گئی ہیں, آپ اپنے بچوں کی اسکولنگ کے لیے کتنی فکر کرتے ہیں اور کتنا خیال کرتے ہیں. اور نیکسٹ پوائنٹ یہی ہے کہ رسول اکرم فرماتے ہیں, دین کے پوائنٹ کے ساتھ ملا کے بتاتا ہوں, رسول اکرم فرماتے ہیں کہ والدین کا فرض ہے کہ بچے کے اس حق کو ادا کرے کہ انہیں تعلیم دلائیں. ہم تعلیم نہیں دلاتے, ہم اسے اسکول میں بھیجتے. تعلیم کیا ہے آپ جانیں, میں کیوں بتاؤں آپ, ہم اسے اسکول میں بھیجتے. کیوں اسکول میں بھیجتے ہیں؟ ایمانداری سے کوئی پیرنٹس ہمت ہے تو ضرورت ہوگی کھڑے ہو کے بتا دیں اسکول کیوں بھیجتے ہیں. علم حاصل کرنے بھیجتے ہیں نہیں, یہ بڑا ہوگا کمائے گا, مشین فیکٹری بنانے بھیج کے. اس سے ساری ایکسپیکٹیشن یہ ہیں کہ یہ جب بڑا ہوگا تب یہ ایم بی اے کرے گا سی اے کرے گا. چلو ہمارے لیے نہیں کمائے, ہمارے پاس تو بہت ہے, اللہ نے رکھ دیا ہے اور دیا اللہ آپ کو, لیکن کم از کم یہ کمائے کھائے زندگی گزارے. کبھی یہ فکر رہی کہ واقعی صحیح معنی میں مومن بنے؟ یہ جو اسکولنگ کا نظام ہے اس کے بارے میں کیا آپ کو بتاؤں, اس پہ الگ پوری گفتگو ہونی چاہیے, اتنا ٹائم بھی نہیں بچا ہے کہ بچے کو آپ تعلیم دیں, بچے کے ذہن کو کھولیں. آج یہ کانسیپٹ دنیا میں آ رہے ہیں اور نیٹ پہ سرچ کیجئے گا, میں کم از کم تین کتابیں میں دیکھ چکا ہوں کہ جس کا خلاصہ یہ تھا کہ مائی فرسٹ ڈے ان اسکول واز فرسٹ ڈے آف کلوزنگ آف مائی مائنڈ. جس دن سے میں اسکول میں گیا اس دن سے میرا مائنڈ کلوز کر دیا گیا. پھر ایک کینیڈا سے آئے تھے ہمارے دوست, یہ ایجوکیشن اس میں تھے, میں نے کہا میں نے یہ چیزیں پڑھی ہیں اور مجھے ابھی تک سمجھ نہیں آ رہی اس طرح سے ہو کیا طرح. کہاں تین کتابیں نیو یارک سے میں لے کے آیا, اس نے اپنی لائبریری سے نکال کے مجھے دی. کہتا کہ اس کی ہیڈنگ ہی ہے کہ اسکول آر مین ٹو کلوز دا مائنڈ آف چلڈرن ناٹ اوپن دین. اب آپ میری بات کو چیلنج کر دیجیے, میں آپ کو کتابیں پریزنٹ کر دوں گا. اور ہماری یہ گفتگو کوئی وہ مجلس والا اسٹائل تو نہیں ہے کہ بس ہم نے یہ بول دیا سب ہو گیا, نہیں. آپ اپنی طرف سے پوائنٹ لے آئیے. وہ کہتے ہیں کہ اسکول کے بند ماحول میں, کلاس روم کے بند ماحول میں بچے کا ذہن بند ہونا شروع ہوتا ہے, کھلنا نہیں شروع ہوتا. اور بچہ صرف وہ سیکھتا ہے جو مس نکاتی ہے, جو اللہ تعالیٰ نے اس کے اندر ذہن دیا ہے, عقل دیا ہے, قدرت دی ہے, فطرت دی ہے, وہ نہیں سیکھتے. اسی لیے ایک نیا کانسیپٹ ڈیولپ کیا جا رہا ہے, دا اسکول سٹی یا دا سٹی اسکول یا اسکول سٹی. اس میں کیا رکھا ہے کہ اسکول ایک بند کلاس روم کا ماحول نہیں دے بلکہ ایک گارڈن کا ماحول ہے, دوسری چیزیں. آپ دیکھیں اس وقت گوگل کے جو امریکہ میں سینٹر ہے, نہیں معلوم کون سے اسٹیٹ میں, اس کی ایک بار ڈاکیومنٹری دکھائی تھی. اس میں نارمل آفس میں کوئی نہیں بیٹھتا ہے, جیسے ہم نے ٹیبل لگائی, کرسی لگائی, کمپیوٹر لگایا, اس کی آفس یہ کہیں گارڈن ہے, کہیں وہ اسپورٹس کلب ہے, کہیں سوئمنگ پول ہے, کہیں ریسٹورینٹ ہے. جو وہاں پر انٹر ہوا اس نے اپنا وہاں پر لگایا, ان ہوا اور اپنا لیپ ٹاپ اٹھایا, آج جہاں مرضی وہاں بیٹھ کے تم اپنا کام کرو, ٹیبل پہ نہیں بیٹھ سکتے. آج جو اتنا مائنڈ گوگل والوں کا آگے بڑھ رہا ہے, دیکھیں روز نئی نئی چیز ہمیں دے رہے ہیں. ہر ایک کو انہوں نے پتہ نہیں کتنے میگا بائٹس اور گیگا بائٹس کی انہوں نے جگہ دی. کیوں؟ اس لیے کہ مائنڈ کھولیں. ہم جب اپنے بچوں کو بھیجتے ہیں ہم سمجھتے ہیں کہ فلاں اسکول جتنا اونچی فیس والا اسکول ہوگا اتنا اچھا ہوگا. اس میں اس کو چیزیں یاد کرائی جا رہی ہیں, اس کو چیزیں رٹائی جا رہی ہیں, اور اس چیزیں رٹانے کے بعد جو اس کا مائنڈ کھل سکتا تھا وہ مائنڈ بند ہو رہا ہے. اور کیا کر رہے ہیں, اس سسٹم کو کس نے ہمیں گفٹ دیا ہے؟ اسلام نے ہمیں گفٹ دیا ہے, ویسٹ نے دیا ہے. ویسٹ یہ سسٹم کیوں ڈیولپ کر کے لایا ہے؟ اس لیے ڈیولپ کر کے لایا کہ ان کو ایسے لوگ چاہیے جو ان کے کام آ سکیں. उनकी मल्टीनेशनल इंडस्ट्रीज को चला सकें और उनकी वेस्ट का निजाम तालीम जो है, मैं ये नहीं कहता कि बच्चों को पढ़ने ना भेजें, लेकिन बच्चों को इंसान बनाने भी तो कहीं भेजना होगा ना। पढ़ लिखे अगर इंसान बन रहे होते तो फिर एटम बम किसने बनाया? ये सारी जंगें इस वक्त हजारों लाखों लोगों को मारने के लिए जो असला बना रहे हैं वो कौन बना रहे हैं? वो क्या स्कूल से नहीं पढ़ के जा रहे हैं? वो कॉलेज यूनिवर्सिटी से नहीं पढ़ रहे? इन्हीं सिस्टम से जा रहे हैं। तो हमें अपने बच्चों को इंसान बनाने के लिए, ठीक है हम मजबूर हैं, ना हमारा अपना स्कूल है, ना हमारे पैसे वाले इतनी हिम्मत करने के लिए तैयार है कि ऐसे स्कूल बनाए जिसमें हमारा अपना निजाम हो, ना हमारा बोर्ड है, हम आहान बोर्ड लेने पर मजबूर हो गए। अफसोस है हमारे लिए कि हमारी कौम के स्कूल आहान बोर्ड में जाके रजिस्टर कराने के लिए तैयार हो गए। आज नहीं, 10 साल बाद देखिए क्यों हम इतनी अपने विजन को शॉर्ट साइटेडनेस करते हैं। 10 साल बाद देखिए जब एक बच्चा आहान बोर्ड से निकलेगा तो तुम कहां से पढ़ के निकले? आहान बोर्ड से पढ़। एक बोर्ड अभी नया आया है, एक्सपेरिमेंट स्टेज से गुजर रहा है। और वैसे भी सिस्टर ने फरमाए आखानियों से बच के रहो, ऐसा ना हो कि आखानी तुम्हारे पर आकर असरअंदाज कर जाएं। और खुद उन्होंने फरमाया कि तुम्हारे खुद पाकिस्तान के जो पहाड़ी इलाके हैं, नॉर्दर्न एरियाज हैं, उसमें आखानियों ने क्या नहीं किया? सब कुछ किया है, सब दबाए, लेकिन नहीं, उनका एजुकेशन सिस्टम अच्छा है, उनका हमारा भी तो सब अच्छा हो सकता है, हम भी तो डेवलप कर सकते हैं, बशर्ते कि जिस तरह से वहां पैसा खर्च होता है यहां पर भी पैसा खर्च। अगर आपको काम करना है मस्जिद तकलीफ आपको इजाजत देंगे, आगे बढ़िए। ऐसे स्कूल बनाना वाजिब है, ये बच्चों का हक है सोसाइटी का, और हर बच्चा कौम का बच्चा है, हम सब का फर्ज है ऐसा स्कूल डेवलप करें कि जिससे ठीक है आपकी कमाई भी हो, माँ बाप पैसे देने के लिए तैयार हैं, माँ बाप चाहते हैं। एक दो अल्हम्दुलिल्लाह बल्कि 3-4 स्कूल कराची में खुल गए हैं और बड़ी खुशी की बात है कि स्कूल खोल रहे हैं और माँ बाप भरोसा करें। उन स्कूल खोलने वालों को भी रिक्वेस्ट करता हूँ कि बहुत ज्यादा ओवर दीनदार ना बना दें, जैसे कि सुपर मोमिन बना दिया जाता है, नहीं, इंसान बनाने की फिक्र करें। अगर आप उसे अच्छा इंसान बनाएंगे तो वो मोमिन खुद ब खुद हो जाएगा। और बच्चे का हक है कि उसको ऐसी तालीम दी जाए जिससे उसका जहन खुले, ऐसी तालीम न दी जाए जिससे उसका जहन बंद हो सके। और यही चीज मासूम अलैहिस्सलाम फरमाते हैं कि बचपन की तरबियत का असर बुढ़ापे में जाके नजर आता है। जो तुम यहाँ पर लिखोगे, अमीन सलाम का भी तो कॉल है, रसूल अकरम का भी इस तरह का कॉल है, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद, कि बचपन में जो बच्चे पर लकीर लगा दी जाती है वो हमेशा तक बाकी रहती है। तो इसलिए याद रखो, इमाम हसन अमीर मोमिन सलाम सब ने भी इसी तरह से कहा है कि देखो तुम्हारे बच्चों को इससे पहले कि दूसरे लोग ले जाएं तुम उनको दीन सिखा दो, अगर तुम्हारे बच्चों को ले गए तो फिर वापस नहीं आ सकते हैं। और बचपन का असर बुढ़ापे में जवानी में सब जगह नजर आता है। हातिम दाई से पूछा गया कि तुम हातिम दाई कैसे बन गए? उसने कहा कुछ नहीं, बहुत आसान, रोजाना जब मैं घर से निकलता था तो मेरी माँ एक पता नहीं उस जमाने का क्या रिवाज था, करेंसी थी क्या थी, वो देती थी माँ, और एक फकीर मांगने वाला होता था, मैं उसको रोज देता था। मेरी माँ ने बचपन से आदत डाल दी, मैं रोजाना उसको देता रहता था। अब मेरी आदत पड़ गई और जब बड़ा हुआ अल्लाह ने मुझे पैसा दिया, मैंने और भी देना शुरू कर दिया। ये बचपन का असर था। और इसी के मुकाबले में एक ईरान का वाकया, बड़ा अजीब दिल दहलाने वाला वाकया है। एक शख्स को मौत की सजा हुई, पता नहीं उसने कत्ल किए थे, डाके मारे थे, फाइनल ये हो कि मौत की सजा हुई, तो उसको तख्तेदार पे ले जा रहे थे। तो वहां पर यह रस्म है कि तख्तेदार पे लटकाने से पहले उससे पूछे तेरी आखिरी आरजू क्या है? उसने कहा कि मैं अपनी माँ के कान में एक बात कहना चाहता हूँ। माँ को बुलाए, वो आखिरी माँ आई, अजीब बात है, माँ आई, उसने कहा मैं कान में कहना चाहता हूँ। जब बिल्कुल नजदीक कान ले आई, उसने माँ का कान चबा लिया। अल्लाह न करे कि हम इस तरह की औलाद तरबियत करें। माँ चीजें ये क्या किया? कहीं याद है जब मैं छोटा था और मैं एक अंडा चोरी करके लाया था, तूने मुझसे पूछा भी नहीं कि मैं अंडा कहाँ से लेके आया, मैं चोरी करके लाया था, वो अंडा तूने मुझे खिलाया, अगर पहले दिन तू मुझे चोरी करने से रोकने का कह देती या रोक देती तो आज मेरा ये हशर ना होता कि मुझे मौत की सजा मिली जा, तू भी जहन्नम में, मैं भी जहन्नम। ये औलाद की तरबियत का असर, अल्लाह न करे कि हम अपनी औलाद की आइंदा नस्ल की तरबियत में कोताही करें और उस कोताही की वजह से औलाद दूर निकल जाए। ये स्कूल की रंगीनियाँ बच्चों को खींच के ले जाती हैं, इंटरनेट की रंगीनियाँ बच्चों को खींच के ले जाती हैं, ये टेलीविजन चैनल्स 150-200 चैनल्स जिसमें हर वक्त कहीं ना कहीं गंदगी आती है, कि बच्चे क्या करें। ये तो अट्रैक्शन हैं। जब स्कूल में जाते हैं तो बच्चे मुकाबले में नहीं बोल सकते कि हमने ये देखा, तुमने ये देखा, हमने गाना सुना। बच्चों के लिए ऑल्टरनेट स्पेस करें, अपने जहनों को खोलें। अल्लाह ताला ने आपको अकल दी है, फिक्र दी है, इस्तेदाद दी है, पैसा दिया है, तौफीक दी है। ऐसे सिस्टम्स बनाएं कि जिसके जरिए आपका बच्चा जब बड़ा हो तो वाकई माना में दीनदार हो, उसको हर तरह की टेक्नोलॉजी से आशना हो, हर तरह से तालीम, लेकिन जब वो पढ़ के निकले तो, और ये उस वक्त होगा जब बचपन में बच्चे की तरबियत अच्छी हो जाएगी। हमारे कम्युनिटी के बहुत से बच्चे दीन से इसलिए दूर हैं कि जब स्कूल में जाते हैं तो टॉप क्लास स्कूल में जाते हैं, जब मदरसे में जाते हैं तो पहले ही कॉन्सेप्ट डेवलप हो जाता है कि ये स्कूल है जिसमें दीन नहीं सिखाया जाएगा, दुनिया सिखाई जाएगी, और ये मदरसा है जिसमें दीन सिखाया जाएगा। उसका हाल देख लें, उसका हाल देख लें। नतीजा ये है कि हम शुरू से ही बच्चे के जहन में दो लाइन देते हैं, ये दीन ये दुनिया, जबकि दीन ये तालीम नहीं। दीन कहता है एक ही रास्ता है, सिराते अल मुस्तकीम, ये मेरा सीधा रास्ता है। बच्चों की तालीम, बच्चों की तरबियत, दीन दुनिया आखिरत, ये कॉन्सेप्ट अलग अलग मत कीजिए। इस दीन में दुनिया भी है, इस दीन में आखिरत भी है, और अगर इस तरह के सेंटर्स बनेंगे और इस तरह के सेंटर्स में बच्चे आएंगे तो खुद ब खुद दीन से नज़दीक हो जाएंगे, और उम्मीद है इंशाल्लाह कि हमारी आइंदा नस्लें उनका हम हक अदा करने में कामयाब हो जाएंगे। पालने वाले तुझे मोहम्मद वाले मोहम्मद का वास्ता, हमें अपनी औलाद की सही तरबियत की तौफीक अता फरमा, इस सिलसिले में होने वाली कोताहियों को माफ फरमा दे। ऐ रब्बुल इज्जत, माह रमजान में हमें नेक काम करने की तौफीक अता फरमा। ऐ रब्बुल इज्जत, जो जो मोमिन मोमिनात परेशान, उनकी परेशानी को दूर फरमा दे। ऐ रब्बुल इज्जत, हमारी हाजात को रवा फरमा दे, हमारे मरहूमीन की मगफिरत फरमा दे। ऐ रब्बुल इज्जत, जो कर्जदार हैं उनके कर्जों को अदा फरमा दे, जो बेगुनाह कैद हैं उन्हें आज़ाद फरमा दे। पालने वाले, इस माह रमजान के गुजरने से पहले हमारे सारे गुनाहों को माफ़ फरमा दे, हमारी दुआओं को कबूल फरमा दे, और शब कदर में बेहतरीन तरीके से तुझसे हाजत मांगने की तौफीक अता फरमा दे। पालने वाले उलमा कराम मराज जज़ाम रहमन कला बन कला इस्लामी की हिफाजत फरमा। ऐ रब्बुल इज्जत, जहाँ जहाँ मोमिन परेशान है, खासकर पारा चेनार तुझे खबरें आ रही परेशान को, पालने वाले इस सिलसिले में हमें अपनी जिम्मेदारी पूरा करने की तौफीक अता फरमा। ऐ रब्बुल इज्जत, दुश्मनान इस्लाम अगर हिदायत के काबिल हैं, नाबूद फरमा दे। इस मुल्क की हिफाजत की हमें तौफीक अता फरमा। जमाने के इमाम अलैहिस्सलाम को हमसे राजी फरमा दे, उनके ज़ुहूर में ताजील फरमा दे। तमाम मरहूमिन के लिए फातिहा। بسم الله الرحمن الرحيم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما. اللهم صل على محمد وعلى محمد. کل انشاءاللہ حقوق والدین پر گفتگو متوجہ جاتا ہے۔